والغازمین الغیظ، غصے پہ بات کریں گے. پہلے تو بتا دوں اس پہ ایک پوری ورکشاپ ریکارڈڈ ہے، بہت افیکٹیو، بہت زیادہ اس میں ہیومن سائیکالوجی کے بارے میں باتیں ہیں. انشاءاللہ جب بھی دیکھیے گا آن لائن پہ یہ ساری چیزیں آئیں گی، لوگ خوش ہو جائیں گے. خزانے یعنی میرے حال کوئی 10-15 ہزار لیکچر ہمارا چھپا پڑا ہے، جس دن ویب سائٹ بن جائے گی اللہ نے اس کو لوگوں پہ لے آنا ہے. ابھی تو یہ چھوٹی چھوٹی کوششیں ہیں. میں کہتی ہوں اتنا مواد ہے کہ مجھے جو ہمارے ساتھی ہیں وہ یہی کہتے ہیں کہ یہ چیزیں کب لوگوں کے سامنے آئیں گی. سیریز کی سیریز پڑھی ہیں، ابھی تو 8-10 سامنے آئی ہیں. اور میں کہتی ہوں بیسیوں تو مجھے بھی زبانی یاد ہیں کہ جو ابھی تک پتہ نہیں کس مرحلے میں پڑھی ہیں. دعا کریں کہ یہ نفع عام ہو جائے، ہم لوگوں کی ہدایت کا ذریعہ بن جائے. تو یہ جو کاظمین الغیظ ہے، یہ میں نے اٹلانٹا میں کی تھی ایک ورک شاپ اور بہت فائدہ ہوا تھا الحمدللہ. تھوڑا سا سمجھیں گے. بہت سارے لوگ کہتے ہیں غصہ، ان میں غصہ ہے، بڑی بری بات ہے. نہیں، بری بات نہیں ہے، غصہ ایک فطری عمل ہے، غصہ ایک رد عمل ہے، ریئیکشن ہے. انسان کے خون میں گرمی پیدا ہو جاتی ہے، انسان کے افعال اس کے قابو میں نہیں رہتے، چہرے پہ بھی اثر آتے ہیں، آنکھیں چڑھنے لگتی ہیں، نتنے پھولنے لگتے ہیں، سانس پھولنے لگتا ہے، اور زبان تیز ہو تو وہ بلا روک ٹوک چلنے لگتی ہے، اور جب غصہ بڑھ جاتا ہے تو توڑ پھوڑ شروع ہوتی ہے، حتیٰ کہ قتل، طلاق، مار پٹائی، جان لینے اور خودکشی لینے تک کے واقعات آتے ہیں. یہ تو ہوگا. اب یہاں دیکھیے قرآن کا لفظ کتنا خوبصورت ہے، میں آپ کو اس لفظ پہ غور کراؤں. یہ نہیں کہا کہ ان کو غصہ نہیں آتا، ہونا چاہیے تھا نا. یہاں لفظ کیا ہے؟ غصے کو پی جانے والے. تو پینے کا مطلب کیا آتا ہے؟ وہ جیسے کہتے ہیں کہ وہ دنیا کی کون سی چیز ہے جو ہے حرام پر اس کو پینا حلال ہے، تو وہ غصہ ہے. کاظمین کے لفظ کو ذرا سا دیکھیے، انجوائے کریں گے. الکظم کہتے ہیں حلق کو، یہ جو حلق ہے نا، جیسے اگر میں یہاں ہاتھ رکھوں اور بند کروں گی نا تو ایک دم میرا گلا دبے گا، اس کو کہتے ہیں منہ. سانس کے باہر نکلنے کا راستہ، یہ جو ہماری سانس کی نالی ہے نا، اس کے لیے آتا ہے. کسی چیز کے باہر نکلنے کو کظم کہتے ہیں، اسی سے کظوم ہے. دوسری طرف اگر آپ کظوم دیکھیں نا تو سانس کے رک جانے کو، مطلب ذرا سی ساؤنڈ چینج کی تو ایک طرف سانس آ رہا تھا اور کظوم ہو گیا تو سانس بند ہو گیا. کظم البعیر کہتے ہیں اونٹ کا جگالی نہ کرنا، جو کھایا ہو اسے اندر روک لینا. آپ کو پتا ہوگا کہ اونٹوں کا جگالی کرنا ڈائجسٹو پروسیس کا ایک حصہ ہے، تو جو یہ نہ کرے تو سمجھ لیجئے کہ اس کو بدہضمی ہو گئی، اس کا پیٹ میں ہی رہ گیا. اسی طرح کظم الباب کہتے ہیں دروازے کو بند کر دینا. کظوم کہتے ہیں خاموش ہو جانے کو، جیسے آپ کہتے ہیں نا چپ کر جاؤ، سائلنٹ پلیز، تو کظوم خاموش ہو جاتے ہیں آپ لوگ. الکاظم اس اونٹ کو کہتے ہیں جس کے پیٹ کا پانی خشک ہو گیا ہو اور سخت پیاسا ہو. تو اسی سے پھر لفظ یہاں کیا ہے، کظیم اور مکظوم، سخت غمگین، فکر مند اور مضطرب انسان کو کہتے ہیں. بے چینی، بے قراری، سورت مومن میں بھی یہ لفظ آئے گا، اذ القلوب لدى الحناجر کاظمین، جب دل اچھل کر گلے تک آ جائیں گے اور لوگ مضطرب ہوں گے، ادھر ادھر نہیں ہوں گے. تو کظیم کا معنی سمجھنا ہے تو آپ واٹر بوٹل کو سمجھیے. کون سی؟ گرم پانی کی بوٹل. آپ نے کبھی گرم پانی کی بوٹل یوز کی ہوگی ہیٹنگ کے لیے یا آپ نے آپ کو سکون دینے کے لیے، تو آپ دیکھیں اس میں ابلتا ہوا پانی ڈالا جاتا ہے، اور جب اس کا ڈھکن ٹائٹ کرتے ہیں کس چیز کا خیال کیا جاتا ہے؟ کہ یہ کھل نہ جائے. کبھی سوچیے ابلتے پانی کی بوٹل رکھی کمر کے نیچے اور ڈھکن کھل گیا، خود بھی جلیں گے دوسروں کو بھی تڑپائیں گے. بس یہ ہے غصہ، اندر رکھیں گے تو ٹکور ہوتی ہے. وہ ہیٹنگ بوٹل آپ نے خود رکھی اپنی بیگ پہ ٹکور کے لیے، اور جس وقت وہ کھل گئی تو اس نے دوسروں کی ٹکور کر دی. غصے میں بولنے والا شخص، یاد رکھیے، خود کو اذیت دے رہا ہوتا ہے. کسی نے کہا غصہ کس کو کہتے ہیں؟ کہا دوسرے کی غلطی کی سزا خود کو دینا. غلطی کوئی کرتا ہے، غصے میں آپ آ گئے، بیوی کا غصہ آپ نے اپنی صحت پہ نکال دی، خود بے ہوش ہو کے گر پڑے. کئی لوگ اپنے آپ کو کاٹنے لگتے ہیں، کئی بے ہوش ہو جاتے ہیں، کئی کا بی پی ہائی ہو جاتا ہے. تو یاد رکھیے کہ یہ بات درست نہیں ہے. یہ وہ چیز ہے جس کو سمجھنا بہت ضروری ہے، کہنے سے نہیں بات سمجھ آتی. تو مزید تھوڑا سا اس لفظ کے اندر اترتے ہیں کہ یہ پھر کاظمین الغیظ کیسے بنا، غصے کو دبانے والے. یہ مفہوم جو ہوتا ہے نا، یہ ٹھیک نہیں ہے. یاد رکھیے کہ غصے کو دبانا نہیں ہے، یعنی سپریشن آف دی اینگر نہیں کرنا، اسلام اس کو پسند نہیں کرتا. تو اس کو پھر کیا کریں، اس کو سمجھ لیتے ہیں. اور وہ کیا ہے کہ कि जामा कहते हैं जिन जमीनों में पानी कम हो, जैसे आपको पता है कि सहराओं में पानी नीचे उतर जाता है ना, तो वहां एक कुएं के करीब दूसरा कुआं खोद देते हैं, यानी एक कुएं में जब पानी कम हो तो दूसरे के रास्ते से उधर ले लेते हैं, जिसको आप कह सकते हैं सब्स्टिट्यूट पैदा करना। यानी जिन लोगों को ये पता है वो मेरी बात समझ रहे होंगे, एक कुआं दूसरे कुएं के साथ जब मिलता है ना, तो एक में पानी जब कम होता है ना तो दूसरे में ज्यादा होता है, तो उसका पानी खुद ब खुद उधर आ जाता है। समझ आ रही है बात की? अब इस कैफियत को समझिए कि जायद पानी उधर चला गया, तो वो जो बीच में नाली होती है ना अंदर, दोनों के बीच में जमीन दोज होती है, वैसे अंदर ही अंदर से कनेक्शन है, उसको किजामतुन कहते हैं। तो अब लिखिए जो मैं लिखाने लगी हूं, अलकाजमीन अलगैस कौन है? जब किसी वजह से ईमान वाले की मुश्तिल, मुश्तिल जो अंदर से इश्तियाल उठा रही हैं, गुस्सा दिला रही हैं, कुव्वतें बढ़ जाती हैं, तो बजाय इसके कि वो इन कुव्वतों को वहशियों की तरह इधर उधर सर्व करें, बल्कि दूसरी तरफ मुंतकिल करते हैं और उनसे तामीरी काम लेते हैं। नहीं समझ आई? मुझे पता बहुत मुश्किल है। आपने सबलीमेशन का नाम सुना? साइकोलॉजी की जुबान में आता है, इल्मुन नफ्स कहते हैं। जायद कुव्वतों को दूसरी तरफ लगा दें ताकि तवाजुन कायम हो। मैं आपको छोटी सी मिसाल देती हूँ, आप समझ आ जाएगा आपको। कोई सिस्टर ऐसी, वो कहती है जब मैं गुस्से में होती हूँ मैं सारा घर साफ कर देती हूँ, जैसे मुझे गुस्सा आता है मैं सारा फ्रीजर साफ कर देती हूँ। ये है गुस्सा का जमीन अलगैस। गुस्से को दबाना नहीं, आप दबाएंगे तो आप डिप्रेस होंगे, फिर आप रोएंगे, फिर आपकी भी हिचकी बंद हो जाएगी, फिर आप डिप्रेशन में जाएंगे, या रोएंगे या सोएंगे, दो ही चीजों में गुस्सा उतरता है। गुस्सा आए ना तो उसको पॉजिटिव एनर्जी में यूज करें। वो वर्कशॉप का मुझे एक जुमला याद है जिससे मैंने उस बात को शुरू किया था कि गुस्सा एक शिकारी जानवर है, अगर उसको टेम नहीं करेंगे ना, टेम समझते हैं जानवर को सुधाना, अगर आप उसको सुधा लेंगे तो वो आपके लिए काम करेगा, और अगर आप उसको सुधाएंगे नहीं तो आपको भी खा जाएगा। कई ट्रेनर्स को उनके कुत्ते खा जाते हैं। ये है गुस्से के जरिए बहुत सारे काम ले सकते हैं आप और मैं। हजरत उमर के अंदर गुस्सा था ना, तो उस गुस्से की बुनियाद में कितनी कुरान की आयतें उनके हक में उतर गई। ये हो ही नहीं सकता था कि गलत काम होता हुआ देखें और वो ठंडे बैठे रहे। ये ऐब नहीं है, गलत काम होता देखना और ठंडे बैठे रहना, ये ऐब है। खिलाफ शरीयत कामों में गुस्सा आएगा, बहू बेटियों बहनों माओ बीवियों को गलत कपड़ों में देकर गुस्सा आएगा, शौहरों को नमाज के वक्त पे ना उठता देकर गुस्सा आएगा, बच्चों का गलत चीजों को देखना सुनना गुस्सा आएगा। पर करना क्या? वल काजिमीन अलगैस, उसको पॉजिटिव एनर्जी बनाए, वीकनेस ना बनाए। जब आप गुस्से में बोल पड़ते हैं और आप उल्टे सीधे काम करने लगते हैं ना, तो आप अपना आप कमजोर करते हैं, आपका तवाजुन जो है वो बिगड़ जाता है। इसी तरह से आपको था कि तवाजुन के एतबार से तराजू का एक हल्का जो होता है ना, दो होते हैं ना, अब तो वो तकड़ियों का सवाल ही भूल ही गया, लेकिन याद होंगी ना देखी हुई, तराजू एक इधर होता है और एक इधर होता है, तो वो जो ऊपर एक हल्का सा नहीं होता जिसमें उसकी डंडी घूम रही होती है, उस हल्के को भी किजामा कहते हैं, बैलेंस। यानी गुस्से के वक्त जो बंदा अपने आप को बैलेंस रखे वो काजिमीन अलगैस है। बस दफा पलड़े को सेट करने में इधर से उधर कुछ रखना पड़ता है, कोई कुछ है। इसी तरह आप देखिए वो जो अंदर उसकी चेन होती है ना डंडी, उसको आप जुबान समझिए, वो बताती है कि कौन सी साइड भारी है कौन सी हल्की है। इसी तरह बंदे के गुस्से के वक्त में उसका पता चलता है कि वो कितने पानी में। अगर आपने किसी को गुस्से में देखा और वो ठंडा रहा और वो बहुत मुतमईन रहा, मान लीजिए कि वो बंदा है असल में काम का, उसने अपना वो गुस्सा अंदर रखा। वक्त पे बताऊंगी, हमारा हाल क्या, बच्चे को गलत काम करते देखा, थड़प मुंह पे मारा थप्पड़, ये काजिमा नहीं है। आप उसको अंदर रखिए, दिल में रख ले। आपने देखा आपका बच्चा किसी का रबड़ चोरी करके ले आया, अब चोरी तो आप कह रही है ना, बच्चे को नहीं पता चोरी है, वो ले आया, अब आप बैठ गई, कहां से लाए, तुम चोर हो, तुम्हारा हाथ कटेगा, सूरह मायदा पढ़ानी शुरू कर दी गरीब बच्चे को। इस्लाम में हाथ कटता है फिर उसको बाद में जलते हुए तेल में भी डालते हैं, हाय मैं मर गया, हाय क्या होगा। नहीं, चुप करें, अंदर रखे कजूम, फिर बच्चा जरा भूल जाए, फिर उसके कहें बेटा उसकी कोई चीज ले ले, मेरी चीज किधर गई, कहना मैंने ले ली, क्यों ली, गुस्सा आ रहा है मेरी दे, तो कहना बेटा जिसकी आपने ली उसको भी गुस्सा आ रहा है। ये है काजिमीन अलगैस। समझ आ रही है? डोंट लूज योर टेम्पर। जितना टेम्पर लूज करेंगे, हमारे घरों के झगड़ों की वजह ही वल्ला ही है, यकीन करें मैं आपको तजुर्बे की बात बता सकती हूँ, एक एक हफ्ता एक बात दिल में रखनी पड़ती है, کیونکہ ابھی مناسب موقع نہیں ہے اس کا جواب لینے کا. پہلے برداشت کر لو چپ, پھر جب میں نے سنانی ہے پھر آپ کو برداشت کرنی پڑے گی, کیونکہ وہ غلط نہیں تھی. اس وقت بولتے تو غلط ہوتا, اس لیے اس کے لیے ضرورت ہے. انسان کے اندر بہت کچھ ہو, جس طرح آپ دیکھیے کہ توشہ داند ہوتا ہے نا, جس کے اندر زائد کھانا رکھا جاتا ہے اس کو بھی قزیمہ کہتے ہیں, یعنی ٹھہراؤ کا معنی ہی سمجھ آ رہا ہے. بات زیادہ مشکل تو نہیں ہو رہی, اس لفظ کی گہرائی میں سمجھ آ رہی ہے. اپنے اندر کنٹین کرو, قازیمین کے کنٹینر, کنٹین یور اینگر, اس کو اپنے اندر رکھو, وقت پہ نکلے گا. تو قازیمین الغیظ کا خلاصہ کیا, زیادہ جو توانائی آ گئی نا اس کو جائزہ لیتے رہو. غصے میں یاد رکھیں انرجی پیدا ہوتی ہے. ہم غصے میں, وہی تو بتایا آپ کو کہ کام شروع کر دیتے ہیں, وہ ویسے نہیں ہو رہا تھا, چلنا شروع کر دیتے ہیں غصے میں. آپ دیکھیے بعض لوگوں میں غصے میں اتنی طاقت آتی, اٹھا کے صوفہ اپنی جگہ سے پھینک دیں گے ادھر, ہے نا. تو یہ طاقت تھی, بس اس طاقت کا صحیح استعمال قازیمین الغیظ ہے, جس سے پتہ چلتا ہے کہ سوسائٹی میں کچھ لوگ غصے والے ہونے چاہیے, بٹ اس کی انرجی کو صحیح طرف استعمال کریں. اور اگر یہ انرجی دوسری طرف جائے تو یہ بالکل ایسے ہی ہے جیسے آگ نے کھانا پکانا تھا اور وہ آگ کپڑے کو لگ گئی. یعنی جس چیز سے آپ بہت بڑے کام لے کے اپنے گھر میں خیر لا سکتی تھی نا, وہ خیر آپ کی آگ کی صورت میں, گھر میں لڑائی جھگڑے کی صورت میں پھیل گئی. اس کی ضرورت نہیں ہے. ہر سوسائٹی میں جتنے ایمان والے ہوں گے, یہ بھی لکھیا, اب ایک بڑا ڈفرنٹ اینگل ہے, جس سوسائٹی میں ایمان والے زیادہ ہوں گے غصہ زیادہ آئے گا, پکی بات ہے. کس بات پہ؟ دوسروں کو غلط کام کرتا دیکھ کر. تو جب غلط کام کرتا دیکھا تو اتنا قازیمین الغیظ ہونے کا اظہار کیا, نیکی کا کام اور کریں گے. ان کو پتا ہے کہ ہم برداشت کر ہی نہیں سکتے یہ بات. جیسے اکثر لوگ سوال پوچھتے ہیں نا, تب وہ سوال اتنا وائڈ ہوتا ہے کہ میں ان کے جواب میں کہتی ہوں یہ ایمان پہ تعلق ہے. کوئی یہ کام کر سکتا ہے, میں تو نہیں کروں گی. میں کر لوں گی, شاید میرے سے اوپر کوئی ہوگا وہ نہیں کرے گا. تو ہر بندے کے نا لیولز ہوتے ہیں, اس لیے ضرورت ہے اس بات کی کہ آپ اور میں اپنے غصے پہ قابو رکھیں. دیکھیے الغیظ آیا ہے, غصے کے لیے عربی زبان میں بہت سے لفظ ہیں, جہاں جو آئیں گے وہ بتاؤں گی. غیظ کہتے ہیں غضب کو, شدید ترین غضب کو, وہ حرارت جو انسان اپنے دل کے دوران خون یعنی بلڈ پریشر کو تیز ہونے پر محسوس کرتا ہے. بعض کہتے ہیں ابتدائی غیظ یا غضب کو غیظ کہتے ہیں, بعض کہتے ہیں نہیں, غیظ چھپے ہوئے غصے کو بھی کہتے ہیں. اسی طرح غیظن کہتے ہیں عاجز آدمی کے غصے کو, یعنی اب عاجز آ گئی ہوں, بول جو نہیں سکتی تو پھر چپ ہی کروں گی نا, ہاں. غیظ کرب اور بے چینی کو بھی کہتے ہیں جو دوسرے سے پہنچے. غازہ کہتے ہیں اس نے اس کو غصہ دلایا, اور غائز جو کسی کو غصے میں لائے. تغیظ کہتے ہیں اظہار غیظ جو کبھی ایسی آواز کے ساتھ ہوتا ہے جو ان چاہے سنائی دی جائے. ہمارے گھروں میں تو ایسی آوازیں نہیں سنائی دیتی. ہمزائے بھی پوچھے سب خیر ہے. بس ہمیشہ یاد رکھیں ایک بات اپنی زندگی میں لکھ لیں. کل اسی حال میں ایک پروگرام ہوا ہے جس میں یہی تھا کہ یہ جو گھروں میں ایک دوسرے پہ زیادتی ظلم ہو جاتا ہے, بچوں پہ, فیملیز پہ, دس اینڈ دیٹ, وہ اس کا کیسا حل ہے. تو اس میں اینڈ پہ تھوڑا سا مجھے بھی موقع ملا تو میں نے اس میں ایک ہی بات سمجھائی تھی کہ ڈرائیور, اچھے ڈرائیور کو وقت سے پہلے پتہ چل جاتا ہے سامنے آبسٹیکل آ رہا ہے, اس کو پہلے سویٹ ہلکی کر لوں اور گھوم جاؤں. کبھی آپ کے گھر میں لڑائی جھگڑا ہو نہیں سکتا اگر آپ 5 منٹ پہلے سمجھ جائیں کہ اب اس کے بعد ریئیکشن اگلے کا کیا ہونا ہے. ہٹ جائیے وہاں سے, چھوڑ دیجیے, آپ وہ موقع آنے ہی نہ دیں. ضروری ہے کہ گاڑی جا کے ٹکرائے اور جھٹکا لگے اور 2-3 لائٹیں ٹوٹے اور پھر ہو. آپ اپنے اوپر قابو کریں, آپ اپنی زبان بند رکھیں, وہاں سے ہٹ جائیں, آپ باتھ روم میں چلی جائیں, آپ گھر چھوڑ کے باہر کھڑی ہو جائیں, اگلے کو تو نہ گناہ گار کریں. تو ٹکراؤ کی جو پالیسی ہے نا, یہ انسان کو تکلیف دیتی ہے. اسی لیے آپ دیکھیں کہ ولا عافین عن الناس آگے لفظ ہے, عافین عفو سے, عفو کہتے ہیں ترک کرنا کسی چیز کو الگ, عفو درگزر اکثر ہوتا ہے, عفو صفن کے لفظ قرآن میں اکثر آتے ہیں. چھوڑ دو, اس کے حال پہ چھوڑ دو, ایسے سوچو جیسے کبھی ہوا ہی نہیں. اچھا پیچھے لفظ آیا تھا مغفرہ, یہاں عفو ہے, فرق کیا ہے؟ غفران میں سزا قطن نہیں ہوتی, اور عفون سزا سے پہلے بھی ہو سکتا ہے اور سزا کے بعد بھی. یعنی جب ہم اللہ سے کہتے ہیں نا وعفو عنا, تو اس کا یہی معنی ہوتا ہے کہ تو ہمیں سزا دیے بغیر ہی معاف کر دے, مٹانے کا بھی معنی ہوتا ہے. اب یہاں کے عافین عن الناس, اوور لک کرو, لوگوں کی زیادتیوں کو تسبیح کے دانوں پہ گنو نہیں, तब ये किया, अब ये किया, परसों ये हुआ, शादी से लेके आज तक 1000 दाने की तस्बीह पढ़ लेंगे, है? वो एक शौहर बीवी का किसी ने भेजा कि शादी के 50 साल बाद गालिबन जब डेथ बेड पे था शौहर, तो बीवी से कहता है कि मुझे माफ कर दो, मैंने तुम्हें जिंदगी में बहुत दफा गुस्सा दिलाया होगा और दुखी किया होगा। तो वो कहती है कोई बात नहीं, मैंने अपनी माँ की बात पल्ले से बांधी हुई थी। का क्या बांधी हुई थी? उसने कहती शादी के वक्त मुझे एक नसीहत की थी कि जब तेरे शौहर को तुझ पे गुस्सा आए ना तो जाकर वहां एक चावल का दाना एक जगह डाल देना। कहने का अच्छा, वो एक बॉक्स जो तेरे साथ शादी में आया था वो उसको कभी खोलने नहीं दिया? कहती हाँ, उसमें उस्मान ने मुझे दिया था, इसमें एक चावल का दाना डाल देना। कहने लगा बेगम जाओ आज मेरे सामने ये दाना डब्बा खोलो। अच्छा, लाके खोला तो उसमें 7 दाने निकले और साथ उसमें 1 लाख रुपया था या कितना था। शौहर खुश हो गया, कहने का 50 साल में सिर्फ तुम्हें 7 दफा मेरे ऊपर गुस्सा आया? कहती 7 दफा क्या आया, ये 1-2 लाख रुपए जो अंदर है ये वही चावलों को बेच बेच के जमा किए हैं। आज से आप भी करके देखें, जब आपका दिल ना करे ना किसी को माफ करने को, उस वक्त जाके चावल का एक दाना डाल दें। अब आप सोचिए उस बंदे को तो वक्त से पहले ही मार दिया ना उसने। अच्छा, आप सबने करना है ऐसे जाके? अल्लाह अकबर। मैं तो ये सोचती हूँ हमारे मर्द हम पे कितना सब्र करते होंगे, यकीन करें हमें पता नहीं चलता, हमें पता नहीं चलता। वही बंदा आप पे गुस्सा करता है जिसको पहले आप पे आया होता है, हम उसको नहीं देखते। मैं भी नहीं देखती होंगी, मैं अपने ऊपर लेके करती हूँ, हमारा मिजाज ऐसा। और अगर नहीं है तो अल्लाह को पता। याद रखिए ये जिंदगी जीना कोई खाला जी का कबाड़ है, ये बहुत बड़ा आर्ट है। ये वो इंसान ही होते हैं हम जैसे ही जिनकी जिंदगी मुतमईन और खुशी वाली और बगैर किसी से लड़ाई झगड़े गुजर जाती है। ये सारी खूबी है। कल जो बातें वो बता रहे थे उन्होंने काफी अपने हिसाब से अच्छा बताया नॉर्वेजियन में, तो बाद में ये सारे जो साथी थे कह रहे थे ये बातें तो हमने पहले पारे में पढ़ ली थी। नॉर्वेजियन लोग आपको सिखा रहे हैं और हमारा कुरान हमें सिखा रहा है काजिमीन अलगैज और आफीना निन्नास। जिसने कुरान पढ़ के नहीं अपने आप को बदला, उसने वो डॉक्यूमेंट्रियां देख के क्या बदलना है? असल बात ये है कि अपने गुस्से को काबू में रखना और लोगों से दरगुजरे, और ये कौन करता है? जिसको अल्लाह के नजरों में मोहसिन बनना होता है। अब सवाल पैदा होता है कि गुस्से को पीने की क्या सूरतें हैं? इंतकाम की कुदरत रखें तो इंतकाम तो बंदा ले लेता है, लेकिन उसमें गड़बड़ है। वक्ती गुस्सा ठंडा भी हो जाता है लेकिन बाद में अंदर ग्रज होता है, दुश्मनी आती है। गुस्से को दिल में अगर आप छुपाते हैं तो दिल पे पर्दा आ जाता है, कीना पैदा हो जाएगा, दिल में खुशी नहीं रहेगी। जब दूसरों से इंतकाम लेने की कुदरत है फिर भी आप माफ कर दें तो दरगुजर है, और दिल पर गुस्से की वजह से जो पर्दा आता है वो हट जाता है। याद रखिए आफीना निन्ना से मुराद क्या कि आपका दिल मुतमईन, जमीर पुरसकून और रूह हल्की हो जाती है। अफजल तरीन सूरत है खिल विद काइंडनेस, खिल विद काइंडनेस। दिल में कीना ना रखें, लोगों की बुराइयों ज्यादतियों को फौरन माफ कर दें। अगर गुस्सा आ रहा हो तो उस गुस्से के वक्त जाकर आप वही काम कीजिए जो अल्लाह के नबी सल्लम ने बताया। अल्लाह से अजर की उम्मीद। लिखिए क्या चीजें हैं जो गुस्से को काबू करने पे हमारी मदद करती है। नंबर एक, अल्लाह ताला से अजर की उम्मीद बांधना। इसे कुदसी है, ए इंसान गुस्से में मुझे याद कर, जब मुझे गुस्सा आएगा तो तुम मुझे भी याद आ जाओगे, और मैं हलाक करने वालों के साथ तुझे हलाक नहीं करूंगा। ये इब्ने अबी हातिम की रिवायत है। ये दूसरी बात, जब गुस्सा दिलाया जाए ना तो अपने शऊर के दरवाजे खुले रखें और शैतान से अल्लाह की पनाह मांगे। गुस्सा शैतानी फेल है, गुस्सा आए तो क्या करें, पानी पी लें। ये गुस्से की आग को बुझाता है। आऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम कहिए, इंशाल्लाह इससे फायदा हो जाएगा। हालत बदल लें, अब कहते हैं हमारा मूड चेंज हो जाता है एकदम ब्रेक के बाद, हमारी हालत ही बदली होती है, बैठे होते हैं तो बैठे ही होते हैं। हकीकी बात है कि माहौल बदलने से दिल बदल जाता है। बैठे हैं तो लेट जाएं, लेटे हैं तो खड़े हो जाएं, जो भी कर सकते हैं। अबू जर ने फरमाया नबी सल्लल्लाहु अलैहि वसल्लम से रिवायत है कि जब तुम में से किसी को गुस्सा आए तो वो खड़ा हो तो बैठ जाए, इस तरह गुस्सा चला जाए तो बेहतर, वरना लेट जाए। ये मिशकात की रिवायत है। फिर इसलिए थोड़ी दूर कहीं बाहर चला जाए, चाहे थोड़ी देर हो, वजू कर ले, बहुत फायदा होगा इससे इंशाल्लाह। जगह बदलती है, सोच बदलती है, नमाज पढ़ेंगे तो और फायदा होगा, पानी डलेगा आंखों में नाक में तो वो बिल्कुल कैफियत बदल जाएगी। आपने फरमाया गुस्सा शैतान से और शैतान आग से पैदा किया गया, और आग को पानी ही बुझाता है। چنانچہ تم میں سے کسی کو غصہ آئے تو وضو کرے، یہ ابو داؤد کی روایت ہے، اور توبہ استغفار کرے، اور جس پر غصہ آیا ہو اس کو معاف کر دیں، اور یہ سوچ لیں کہ آج میں اس کو معاف کروں گا تو کل اللہ مجھے معاف کرے گا. اور نبی صلی اللہ علیہ وسلم کی کچھ باتیں یاد کر لے. کون سی؟ نمبر ایک، ابو ہریرہ سے روایت ہے بخاری میں، پہلوان وہ نہیں جو کشتی لڑنے میں غالب آ جائے، بلکہ اصلی پہلوان وہ ہے جو غصے کی حالت میں اپنے اوپر قابو پا لے. ایک اور روایت ہے، یہ مسند احمد کی ہے، کسی نے کہا مجھے وصیت کیجئے، آپ نے کہا غصہ نہ کر، لا تغضب. اور دیکھا جائے تو غصہ بہت ساری برائیوں کی جڑ. ایک اور روایت نوٹ کر لیں، ابو داؤد کی ہے یہ بھی، سہل بن معاذ اپنے والد سے کہتے ہیں کہ اللہ کے نبی نے فرمایا، جو شخص اپنا غصہ اتارنے کی طاقت رکھتے ہوئے بھی ضبط کر لے تو اللہ تعالیٰ اسے قیامت کے دن ساری مخلوق کے سامنے بلائے گا، اور اسے اختیار دے گا کہ جنت کی حور عین میں سے جسے چاہے منتخب کر لے. اب اس پہ آپ کو غصہ آ جائے گا تو اس غصے کو پی لیجئے، آپ کو مجھے نہیں پتا اللہ نے جو کیا. جو شخص باوجود موجود ہونے کے شہرت کے کپڑے کو توازوں کی وجہ سے چھوڑ دے، اللہ تعالیٰ اسے کرامت اور عزت کا حلہ قیامت کے دن پہنائیں گے. جو کسی کا سر چھپائے، اللہ قیامت کے دن بادشاہت کا تاج پہنائیں گے. یہ ساری باتیں ابو داؤد میں تھی. اور حقیقت ہے کہ جس نے قدرت کے باوجود غصہ پیا، اللہ اس کے سینے کو نور اور ایمان سے بھر دیں گے. اللہ تعالیٰ ہمیں دوسروں کو معاف کرنے والا بنا دے. اب سوال پیدا ہوتا ہے معاف کیسے کروں، ہوتا ہی نہیں ہے. اچھا معاف تو کر دیے، شکل نہ دکھائے مجھے، میرے سامنے نہ آئے، تو کب معاف کرنا آسان ہوتا ہے؟ ایک سوال بنا کے لکھے گا. دوسروں کے قصور معاف کرنا کب آسان ہوتا ہے؟ نمبر ایک، جب اللہ سے اجر کی امید ہوتی ہے. نمبر دو، یہ سوچ آتی ہے کہ غلطی تو کسی سے بھی ہو سکتی تھی، مجھ سے بھی ہوتی تو کیا مجھے اس سے یہ توقع ہوتی. تیسری بات، یہ سوچ کہ میں دن رات خطائیں کرتی ہوں تو اللہ سے بخشش کی امید ہے، تو اگلے کو بھی معاف کر دوں اس کے اجر پہ جب نظر رکھے. اور سب سے بڑھ کے لوگوں کو معاف کرنا آسان ہے جب ان کو اللہ کے بندے سمجھے، کہ اللہ کو بندوں سے پیار ہے. ابو ہریرہ رضی اللہ عنہ کی روایت ہے عفو درگزر کے بارے میں، صدقہ مال میں کمی نہیں کرتا، بندے کو معاف کر دینے سے اللہ تعالیٰ اس کی عزت بڑھا دیتا ہے، اور جو شخص بھی اللہ کی رضا کے لیے عاجزی اختیار کرتا ہے اللہ اس کے درجے بلند فرماتا ہے. یہ صحیح مسلم کی روایت ہے 6592. نمبر ضرور لکھیں تاکہ یہ جا کے اپنے ہاتھوں سے لکھیں. ہم کہتے ہیں لوگ میں نے معاف کر دیا تو سر چڑھ جائیں گے، سوچیں گے میں جھوٹی تھی، اور اللہ کے نبی کیا کہہ رہے ہیں؟ عزت بلند ہوتی ہے اس بندے کی جو معاف کرتا ہے. عبداللہ بن عمر بن عاص سے روایت ہے مسند احمد کی 6541 نمبر کی ہے، اللہ کے نبی نے فرمایا تم مہربان ہو جاؤ تمہارے اوپر مہربانی کی جائے گی، تم معاف کر دو تمہیں بخش دیا جائے گا. ابن عمر سے روایت ہے ابو داؤد میں، ایک شخص اللہ کے نبی کے پاس آیا، کہا اللہ کے رسول ہم خادم کو کس قدر معاف کریں، یعنی ہمارے خادم ہیں، ملازم ہیں، خراب کام کرتے ہیں، کیا کریں؟ آپ چپ رہے. تین بار یہ سوال پوچھا تو آپ نے فرمایا اسے ہر روز 70 بار معاف کر دو. ابو داؤد کی روایت ہے. اللہ اکبر. واللہ یحب المحسنین. محسن بن جائیے. محسن کون ہوتا ہے؟ آپ دیکھیے اسے بات کو سن کر آپ کے میرے دل میں کیا ہوگا، یہ سب کچھ اپنانے کو دل چاہے گا. اس بات کو سن کر مومن کے دل سے نیکیوں کے چشمے پھوٹنے لگتے ہیں، نیکی کے لیے جوش و خروش پیدا ہوتا ہے، عفو درگزر کرنا آسان ہوتا ہے، پھر دل سے حسد اور کینہ نکل جاتا ہے، دوسروں کے ساتھ ایمان کا رشتہ مضبوط ہوتا ہے، آپس میں اتحاد پیدا ہوتا ہے، اور سب سے بڑھ کے بات کہ محسنوں سے اللہ محبت کرتا ہے تو اجتماعیت پیدا ہوتی ہے، ٹیم ورک کرنے کی صلاحیت پیدا ہوتی ہے، دوسرے ساتھیوں کی غلطیوں پہ لیگ پولنگ نہیں بلکہ ان کے لیے دعا نکلتی ہے، اور جو محسن بن جاتا ہے اللہ اس کے لیے ہر کام آسان کرتا ہے. اگلی آیتوں میں آپ دیکھ لیجئے کہ جو باتیں اس میں لفظوں میں تو مشکل کوئی نہیں ہے، پہلے بھی بات ہوئی ہوئی ہے، لیکن آپ خود اپنے اوپر لے کر سوچیں اور میں اپنے اوپر سوچوں کہ میں کیا کر سکتی ہوں. ایک آدھ روایتیں صرف آخری حصے کی خوبیوں میں لے لیجئے فحش کے بارے میں، فعلو فاحشن. تو فحش آپ کو پتہ ہے گندی چیزیں، بہودہ، اکثر تو زنا کے لیے آتا ہے. جب الفحش آ جائے نا، یہاں صرف فاحش ہے، الفحش ہو نا تو زنا ہوتا ہے، لیکن نکرہ ہے کوئی بھی فحش، ولگر ٹاک، گندی باتیں سننا، دیکھنا، کپڑے اچھے نہ پہننا، مسخرہ پن، مذاقیہ انداز ایسا ہونا. تو اللہ کے نبی نے فرمایا، تین روایتیں لکھا دیتی ہیں آپ کو. حضرت انس سے روایت ہے ترمذی میں، आपने फरमाया जिस चीज में बेहूदगी होगी उसे ऐबदार कर देगी और जिस चीज में हया होगी उसे खूबसूरत बना देगी। कितनी बड़ी बात है। देखिए कुछ लोग बहुत ओपन बोलते हैं, अच्छे थोड़ी लगते हैं लोगों को। फिर इसी तरह एक रिवायत तिर्मिज़ी में है हजरत अब्दुल्ला से, आपने फरमाया मोमिन ना तो तानो तशनी करता है, ना लानत और ना फुहश कलामी और ना बदजुबानी। फुहश काम कब होते हैं? जब अपना हिसाब किताब याद नहीं रहता, जब अल्लाह से गफलत आती है। जिन महफलों में अल्लाह का जिक्र ना किया जाए वहां फुहश होता है और बंदे को अल्लाह की निगरानी का एहसास मिट जाता है। औ ज़लमू अनफुसहुम, अपने नफ्सों पे जुल्म, वाजिब को छोड़ना और हराम को करना, ये जुल्म है। ज़िक्रुल्लाह से क्या मुराद है? नंबर एक अपनी मौत को याद करते हैं, नंबर दो अपने अंजाम को याद करते हैं, तीसरी बात अपने आप को अल्लाह के साथ बांध लेते हैं, और चौथी बात अल्लाह की नाफरमानियों से बच जाते हैं। अल्लाह ताला हमें इसकी तौफीक दे। फस्तग़फिरू लिज़नूबिन, बड़े से बड़ा गुनाह किया और अल्लाह के सामने गिर जाए। और इस्तग़फार याद रखे सिर्फ जुबान से नहीं होता, दिल शामिल होना लाजमी है। तकबर ना, अपनी बड़ाई का एहसास ना, तो यकीन रखिए कि वमन यग़फिरु ज़ुनूब इल्लल्लाह, अल्लाह से बढ़ के गुनाहों को माफ करने वाला कोई है नहीं। अबू बकर कहते हैं कि अल्लाह के नबी ने फरमाया कोई गुनाह करे फिर वजू करे, दो रकत नमाज पढ़े और अपने गुनाह की माफी चाहे तो अल्लाह इसके गुनाहों को माफ करता है। मुस्नद अहमद की रिवायत है वमन यग़फिरु ज़ुनूब इल्लल्लाह, पे है कोई जो हमारे रब से ज्यादा माफ करने वाला हो? हजरत उमर कहते हैं अल्लाह के नबी ने फरमाया जो शख्स पूरा वजू करे, कामिल वजू, फिर अशहदु अल्ला इलाहा इल्लल्लाह वहदहु ला शरीक लहु व अशहदु अन्ना मुहम्मदन अब्दुहु व रसूलु पढ़े, इसके लिए जन्नत के आठों दरवाजे खुल जाते हैं जिसमें से चाहे अंदर चला जाए। हजरत उस्मान बिन अफ्फान सुन्नत के मुताबिक वजू करते, फिर फरमाते मैंने अल्लाह के नबी से सुना कि जो शख्स मुझ जैसा वजू करे फिर दो रकत नमाज अदा करे जिसमें अपने दिल से बातें ना करे, यानी फोकस्ड हो, तवज्जो हो वजू में, तो अल्लाह इसके सब गुनाह माफ करता है। ये बुखारी और मुस्लिम की रिवायत है। और अबू सईद खुदरी कहते हैं कि इब्लीस ने अपने रब से, यानी ये भी हदीस है कि इब्लीस ने अपने रब से कहा, यह बड़ी अहम बात है गौर से सुनिएगा, तेरी इज्जत और जलाल की कसम मैं बनी आदम को जब तक इसकी सांस चलती रहेगी गुमराह करता रहूंगा। तो अल्लाह ने कहा मेरी इज्जत और जलाल की कसम जब तक वो मुझसे मगफरत चाहते रहेंगे मैं इनको माफ करता रहूंगा। ये मुस्नद अहमद की रिवायत है। एक शख्स ने आपसे कहा कि मुझसे गुनाह हो गया, आपने फरमाया तौबा कर ले। उसने कहा मैंने तौबा की फिर गुनाह हो गया, फरमाया फिर तौबा कर ले। इसने कहा मुझसे फिर गुनाह हो गया, फिर इस्तग़फार कर यहां तक कि शैतान थक जाए, फिर फरमाया गुनाह को बख्शना अल्लाह ही के इख्तियार में। मुस्नद अहमद की रिवायत है कैदी आपके पास आया और कहने लगा या अल्लाह मैं तेरी तरफ तौबा करता हूं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की तरफ नहीं। तो आपने फरमाया तूने हकदार को पहचान लिया। मुस्नद बज़ार की रिवायत है कि ये सच है। ईसाई क्या कहते हैं कि हजरत ईसा हमारे गुनाह माफ करवाते हैं? नहीं, वहां तो प्रीस्ट भी कराते हैं, इस्लाम में के अल्लाह की जात ने अपने हाथ में ये चीज रखी है। और आखिरी बात मुस्नद अहमद में है, आपने फरमाया कि तुम औरों पर रहम करो अल्लाह तुम पर रहम करेगा, लोगों तुम दूसरों की खताएं माफ करो अल्लाह तुम्हारे गुनाहों को बख्शेगा, बातें बनाने वालों की हलाकत है और गुनाह पर जम जाने वालों की हलाकत है। अल्लाह ताला हमें इसरार से बचाए, गलत चीजों से बचाए। आप देखिए लम युसिरु अला मा फालू वहुम यालमून, जानते बूझते तो एक काम करना फिर बहुत ही बड़ी बात है। इस पर इंशाल्लाह सूरत निसा में ज्यादा जामे आते हैं उसमें बात करेंगे। अभी ये बात करते हैं कि अल्लाह ताला हमें इन सारी खूबियों से मुत्तसिफ कर दे। अल्लाह ने तौबा का दरवाजा खोलकर हकीकत में हमारे लिए आसानी कर दी। और मजे की बात देखिए, हम पढ़ क्या रहे थे, ग़ज़वा उहद हुई थी एक खता, उस पर आपको मुझे अच्छा खासा सबक मिल गया। सारी बात का खुलासा क्या निकला आज के सबक का? रिजल्ट्स कोशिशें। जो लोग सारी जिंदगी अच्छे अच्छे कामों की कोशिशें करते रहेंगे वो फतह पा लेंगे। किस पर? नंबर एक कंजूसी पे फतह, गुस्से पे फतह, नफ्स पे फतह, गुनाह करने की बजाय कंट्रोल करने पे फतह, ख्वाहिशों पे फतह पा लेंगे और अल्लाह की तरफ रजू कर लेंगे। तकब्बुर पे फतह होगी, अल्लाह से मगफरत की तलब होगी, نفس کی رضا پہ فتح پائیں گے, خواہش نفس کم ہو جائیں گی, اور ایک وقت آئے گا کہ اللہ کی رضا ہوگی. آپ کہہ لیں کہ مومن کے اندر ہر وقت ایک جنگ لگی ہوتی ہے, بس اس جنگ میں مومن فتح یاب ہوگا, اللہ تعالیٰ جنت دے گا, اور اللہ تعالیٰ مجھے آپ کو اس کی توفیق عطا فرمائے. کافر کون ہے اور مومن کون ہے؟ پہلا خواہش پرست ہے, اپنی ذات اور اپنی زندگی کے نظام میں اللہ کے حکموں کو نہیں مانتا, اور اللہ کا نافرمان ہے, اللہ کے رسول کا نافرمان ہے, خطا کار ہے, بے حیا ہے. یعنی ان آیتوں پہ بہت بات ہو سکتی ہے, ابھی بھی تسلی نہیں ہوئی, لیکن جو دے سکی آپ کو اس وقت میں. غصے کے بعد انتقام میں اندھا ہو جاتا ہے کافر, اپنی خواہشوں کی طرف رجوع کرتا ہے, انسانوں کی رضا کو نصب العین بناتا ہے, بخل کرتا ہے. یہ 10 باتیں ہیں. اس کے اپوزٹ مسلمان کون ہے؟ وہ تھا خواہش پرست, تو یہ ہے خدا پرست. وہ اللہ کے نظام کو نہیں چاہتا, یہ چاہتا ہے. وہ اللہ کا نافرمان تھا, تو یہ اللہ کا اطاعت گزار ہے. وہ اللہ کے رسول کا دشمن تھا, تو یہ اللہ کے رسول کی اطاعت کرتا ہے. وہ خطا کار اور گناہ گار تھا, یہ گناہ کے مقابلے میں ضبط کرنے والا. وہ بے حیا تھا, تو یہ بے حیائی کے خلاف ہے. وہ غصے کے بعد انتقام لینے میں اندھا ہوتا ہے, تو یہ لوگوں کو غصے میں قابو پا کر معاف کر دیتا ہے. وہ خواہشوں کی طرف رجوع کرتا ہے, تو یہ اللہ کی طرف رجوع کرتا ہے. اس کا نصب العین لوگوں کی رضا تھی, اس کا نصب العین اللہ کی رضا ہے. اور وہ بخل کرتا ہے, تو یہ اللہ کے راستے میں دونوں ہاتھوں سے دیتا ہے. اب میں اور آپ اپنا جائزہ لے کے, ہمارے اندر جو ہر وقت جنگ لگی رہتی ہے, ہم اس کے بعد کس جگہ آتے ہیں؟ ونعم اجر العاملین, اللہ کرے میرے آپ کے لیے ہو. میں کہتی ہوں صرف ایک غزوہ لے لیں اور احد بہشت ہے, اسی سے پوری کریکٹر بلڈنگ ہو جاتی ہے. اپنے آپ کو ڈھیلا نہ چھوڑیں. ان آیتوں کو جو آج کل ہم پڑھ رہے ہیں, اب کل پڑھی ہیں, آج پڑھی ہیں, کل پھر پڑھیں گے, اس کو اپنے لیے زندگی کا شعار بنائیں کہ میں نے اپنی کریکٹر بلڈنگ کرنی ہے. لوگ پتہ نہیں کریکٹر بلڈنگ کس چیز کا نام کہتے ہیں. جو خوبصورت کردار سازی سیرت پڑھ کے قرآن کی آیتوں کی روشنی میں ملتی ہے, وہ تو کہیں نہیں ملتی. صحابہ نے کون سی جا کے ڈگریاں لی تھیں بڑی بڑی یونیورسٹیوں سے؟ نہیں. ھذا بیان للناس و خدا و موعظۃ للمتقین, اور اس سے دور رہ کر آج دنیا میں صرف کیوس ہے. میں نے تو لوگوں کے قریب جا کے دیکھا, قرآن سے دوری پہ وہ اندر سے بھی خوبصورت نہیں رہتے, باہر سے تو جو بھی حالات ہوتے ہیں. تو مجھے آپ کو ضرورت ہے اس بات کی کہ ہم اس پیغام کو عام کریں. سبحانک اللہم وبحمدک, اشہد ان لا الہ الا انت, استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
الذين ينفقون في السراء والضراء والكاظمين الغيظ والعافين عن الناس, والله يحب المحسنين. والذين إذا فعلوا فاحشة أو ظلموا أنفسهم ذكروا الله فاستغفروا لذنوبهم, ومن يغفر الذنوب إلا الله ولم يصروا على ما فعلوا وهم يعلمون. أولئك جزاؤهم مغفرة من ربهم وجنات تجري من تحتها الأنهار خالدين فيها, ونعم أجر العاملين. قد خلت من قبلكم سنن فسيروا في الأرض فانظروا كيف كان عاقبة المكذبين. هذا بيان للناس وهدى وموعظة للمتقين.